أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. زعم الذين كفروا أن لن يبعثوا، قل بلى وربي لتبعثن ثم لتنبؤن بما عملتم وذلك على الله يسير. فآمنوا بالله ورسوله والنور الذي أنزلنا والله بما تعملون خبير. سورة تغابن کی ساتویں اور آٹھویں آیت تھی جس کی تلاوت کی گئی. ساتویں آیت کے اندر تقریباً یہاں سے وہ بحث قیامت اور معاد کی جو بحث ہے وہ سٹارٹ ہوتی ہے، اور ساتویں آیت میں اس طرح سے ارشاد ہوتا ہے کہ وہ لوگ جو کہ کفر اختیار کرتے ہیں، کافر ہیں اور خدا کا انکار کرتے ہیں، وہ اس طرح سے سمجھتے ہیں، ان کا گمان یہ ہے کہ ان کو کبھی دوبارہ سے مبعوث نہیں کیا جائے گا، دوبارہ سے خدا کی طرف ان کو پلٹ کے نہیں جانا ہے، دوبارہ سے ان کو زندہ نہیں کیا جائے گا. تو ان سے خطاب ہو کے خطاب کر کے کیا کہا جا رہا ہے کہ قل بلا، کہو کہ یہ یعنی ایک استفہام انکاری جسے کہتے ہیں کہ کیوں نہیں، بلکہ حتمن جو ہے ان کو اٹھایا جائے گا اور ان کو زندہ کیا جائے گا، ان کو مبعوث کیا جائے گا. وہ رب بھی، اور پھر جو ہے قسم کھائی جاتی ہے کہ میرے رب کی قسم، لطب اسننا کہ ایک تاکید کے ساتھ کہا جاتا ہے کہ حتمن تم لوگوں کو جو ہے دوبارہ سے مبعوث کیا جائے گا. ملتنبؤنا، اس کے بعد بتحقیق حتمن تم لوگوں سے پوچھا جائے گا. اور کس چیز کے بارے میں پوچھا جائے گا، کس چیز کے بارے میں سوال کیا جائے گا؟ بما عمل تم، اس چیز کے بارے میں جس پہ تم عمل کیا کرتے تھے اپنی زندگی میں، جو تم نے کام انجام دیے زندگی میں، اس کے بارے میں تم سے سوال کیا جائے گا اور حتمن سوال کیا جائے گا. وذلک علی اللہ یسیر، اور یہ کام خدا کے لیے بہت ہی آسان ہے. فآمنوا باللہ ورسولہ، بس خدا پر ایمان لاؤ اور رسول پر ایمان لاؤ اور اس نور پر ایمان لاؤ کہ جس کو ہم نے نازل کیا، یعنی قرآن. واللہ بما تعملون خبیر، اور خدا جو ہے جو کام تو انجام دیتے اس پہ سے آگاہ ہے. تو یہاں پر چند جو آیات شروع کے جو بیان ہوئی، اس کے اندر جو کانسیپٹ دیا گیا وہ جہانبین اسلامی کا جو اسلام کا ایک کانسیپٹ ہے، جس کے اندر سب سے اہم ترین رکن جو ہے وہ توحید ہے، اس کی جب کچھ بات ہوئی اور پچھلی آیات کے اندر اس طرح سے وارد ہوا گیا کہ خدا کی کچھ صفات کو ذکر کیا گیا کہ ہر پوری کائنات، یہ جو کچھ بھی ہے اس کائنات کے اندر، سب کا سب خدا کے سامنے جو ہے وہ خضوع کیا ہوا ہے، خدا کے سامنے اس کی تسبیح کرتا ہے، اور ملک اسی کے لیے، حمد اسی کے لیے، خدا ہر چیز پہ قادر ہے. یہاں پر ایک برادر نے سوال بھی کیا تھا کہ یہ اسماء حسنہ کے بارے میں کچھ گفتگو، انشاءاللہ آئندہ آنے والے دنوں میں اگر ہو سکا تو اسماء حسنہ کے حوالے سے بھی کچھ گفتگو ہوگی انشاءاللہ. تو جب ان تمام مطالب کو بیان کیا گیا کہ اس طرح سے ہمارے پاس ایک خدا ہے، اس کائنات کا بنانے والا ہے، اور پوری کائنات جو ہے وہ خدا محور ہے اور اسی محور کے گرد گھوم رہی ہے، اور پھر اسی نے خلق کیا ہے، اور پھر اس مطلب کو بیان کیا گیا کہ اس کے خلق کرنے کے بعد یہاں پہ اختیار سے چونکہ خلق کیا ہے، تو بعض لوگ جو ہیں کفر اختیار کرتے ہیں، بعض لوگ ایمان لاتے ہیں، اور پھر خدا بیان کرتا ہے کہ ہم نے اس پوری کائنات کو جو ہے وہ ایک نظام، ایک جسے کہتے ہیں حق پہ خلق کیا ہے، اور اس حق کا اس معنی کی جو ہے توضیح دی گئی کہ حق سے کیا مراد ہے، اور خدا نے اسی نظام کائنات کے اندر، اس پوری کائنات کے اندر جس کو حق پہ خلق کیا ہے، اسی کے اندر انسان بھی چونکہ اسی مجموعے کا حصہ ہے، تو انسان بھی اسی میں شامل ہے، اور انسان کو خدا نے کہا کہ ہم نے اس کو بہترین صورت پہ خلق کیا ہے، کہ اس کی توضیح بھی گزر گئی کہ احسن صور سے یہاں پہ کیا مراد ہے، اور آیا مراد جو انسان کا خوبصورت ہونا ہے یا کچھ اور معنی ہے. یہ تمام متعلق بات جو ہے پھر ارشاد ہوتا ہے کہ خدا آگاہ ہے اس چیز سے کہ جو زمین و آسمان کے اندر ہے، ہر وہ چیز جو جس کو تم انجام دیتے ہو اور جس کو تم چھپاتے ہو، چاہے علانہ نہ اس کو انجام دیتے ہو، چاہے اس کو چھپا کے انجام دیتے ہو، خدا ان تمام چیزوں سے آگاہ ہے، اور حتیٰ تمہارے دلوں کے اندرونی جو کیفیت ہے، تمہارے دل کا جو اندرونی کا جو حال ہے، اس کو بھی خدا جانتا ہے. اس کے بعد کہا کہ وہ لوگ جنہوں نے کفر اختیار کیا، ان کو ایک تنبہ دے کے، ان کو جو ایک وارن کر کے بتایا جا رہا ہے، اور ہمارے لیے باعث ایک عبرت کے طور پر اس کو ذکر کیا گیا کہ کیا تم لوگوں کے پاس خبریں نہیں آئیں، ان لوگوں کی وہ اہم خبر نہیں آئی ان لوگوں کے بارے میں جنہوں نے کفر اختیار کیا، یعنی تمام اس جہان کے اندر اس تمام چیزوں کو دیکھتے ہوئے کہ خدا نے اس کائنات کو خلق کیا ہے، خدا اس کا خالق ہے، اور اس کی تمام نشانیوں کو دیکھنے کے باوجود، اور انبیاء اور رسول کے آنے کے بعد جو ان کے لیے ہدایت کو لے کر آئے تھے، پھر بھی انہوں نے جب کفر اختیار کیا اور تکذیب کی، تو کیا تم نے نہیں دیکھا کہ ان کا کیا حال ہوا، اور وہ جو ہے ان کا کس طرح وہ عذاب تو خیر ان کا آخرت میں ہے، اور اس دنیا کے اندر بھی ان کا جو حال ہوا، کیا تم لوگوں نے اس کو نہیں دیکھا؟ इसके बाद जो है फिर इर्शाद होता है कि अंबिया जो थे इनके पास जो आए वो बयानात लेकर आए, वाज़े और बहुत शफाफ अपनी हिदायत को लेकर आए, बयानात बुरहान दलाइल और बुरहान के साथ आए, आयात खुदा को लेकर आए, और उनकी बात कोई ऐसी मुश्किल बातें नहीं थी, कोई फलसफी बातें नहीं थी, कोई जिसको लोग ना समझ पाते हो, नहीं ऐसी बातें थी जो वाज़े और बहुत ज़्यादा जिसे कहते हैं जिसमें किसी की शक व शुबे की गुंजाइश नहीं थी। हर इंसान जो अपनी फितरत और अपनी अक्ल को इस्तेमाल करता वो इनकी बातों की तायीद करता, उसकी तस्दीक करता, लेकिन इन लोगों ने फिर भी जो है इसका इन खुली हुई इन आशकार चीज़ों का जो इनकार किया, और सिर्फ इस बुनियाद पर कि कहा कि क्या ये जो शख्स जो आया है और इद्दा कर रहा है और कह रहा है कि मैं खुदा की जानिब से रसूल हूँ, क्या ये बशर, ये तो हमारी तरह का बशर है, क्या ये भी हमारी हिदायत कर सकता है? हमारी हिदायत करनी है तो फिर खुदा को किसी मलक वगैरह को भेजना चाहिए था कि जो कुरान की दूसरी सूरतों में बयान हुआ है। तो कहा गया कि आया ये बशर हमारी हिदायत करेगा, और ये कह के इस तरह के जिसे कहते हैं बहुत ही पस्त और घटिया जिस किस्म के बहाने हैं उसको बनाकर इनकी बातों को रद्द कर दिया, उसको कबूल नहीं किया, और फकफर और कुफर इख्तियार किया व तवल्लो, और इन तमाम चीज़ों से जो है पीठ फेर ली और तो कबूल नहीं किया, और खुदा ने यहाँ पर अपने गनी होने का इकरार किया कि ऐलान किया कि तुम ये ना समझो कि तुम्हारे इनकार करने से जो खुदा की ज़ात पर असर पड़ेगा, बल्कि तुम्हारा इसमें अपना नुकसान है, खुदा तो गनी है और हर कमाल का जो सरचश्मा है उसी के लिए है, उसी लिए जो है वो हमीद और उसी की हमदोनी है। इसके बाद यहाँ पे इस पूरी इस ज़िम्न के अंदर जब ये बहस यहाँ पर हो जाती है और जहाँबीनी का एक कॉन्सेप्ट आता है कि जहान किस किस्म का है, यहाँ पे अफराद किस तरह के हैं, यहाँ पे हिदायत हमने भेजी है, यहाँ पे खुदा की कुदरत और खुदा की तमाम मुल्क किसके लिए है, तमाम चीज़ें जब बयान हो गई तो इरशाद होता है कि इनमें वो लोग जो कि कुफ्र इख्तियार करते हैं और इस तमाम चीज़ों को इन हिदायत को कबूल नहीं करते, वो क्या समझते हैं, वो गुमान उनका ही है। देखें तब इस मतलब है कि गुमान करते हैं, यानी उनके पास कोई दलील नहीं है अपनी इस बात की, फकत गुमान है कि ये कैसे हो सकता है कि जो है उनको दोबारा जिंदा किया जाए, किस तरह से उनको दोबारा खुदा मबूस करेगा और एक कयामत का दिन होगा और हिसाब किताब होगा, फकत क्यों कि ये इनके लिए बहुत बईद है, इन्हें समझते हैं कि ये जो है आमतौर पर तो ऐसा हो नहीं सकता कि एक चीज़ जो नाबूद हो जाए, जो ख़त्म हो जाए, वो दोबारा से जो है वो वजूद में नहीं आती, जो चीज़ ख़त्म हो गई ख़त्म हो गई, तो अब ये नहीं हो सकता कि खुदा जिस तरह से इंसान जो है तो सारे हमारे सामने जो रोज़ाना आते हैं जाते हैं मरते हैं उनकी ज़िंदगी ख़त्म हो जाती हैं, ये कैसे हो सकता है कि ये दोबारा ये सारी चीज़ें हों और दोबारा से हमसे सवाल किया जाए, और ये जो कहा जाता है कि तुम लोग जो भी अमाल अंजाम दोगे उसको ऐन बिल्कुल वैसा का वैसा उसको पा लोगे, उसका अज्र पा लोगे, बल्कि खुद अमाल को देख लोगे, तमाम चीज़ें नहीं हो सकती। क्यों नहीं हो सकती, दलील क्या है नहीं ना होने की, कि हमारी यानी जिसे कहते हैं आसानी से इंसान का इस चीज़ को कबूल ना करना, कि ये कैसे हो सकता है, सिर्फ इस बात इस बुनियाद पर कि ये चीज़ बईद नज़र आती है ये गुमान करते हैं और इस बात को रद्द कर देते हैं। दरहाली के अगर ये जो पिछली आयत को जिसको भी दोबारा से तकरार किया, इसका हदफ क्या था, ये शुरू में इस तरह से अगर इंसान का कॉन्सेप्ट हो, इस तरह से एतिकाद हो खुदा पे कि वो खुदा जो है खालिक है, वो खुदा जो है मालिक है, वही खुदा जो है कादिर है हर चीज़ के ऊपर, तो उसके लिए तमाम चीज़ें जो जब उसने पहली मरतबा खल्क किया इंसान को, तो उसके लिए क्या मुश्किल काम है कि वो दोबारा भी इंसान को खल्क करे और दोबारा से इन तमाम चीज़ों को जो है उसके सामने पेश कर दे जो उसने अंजाम दिए, और उसके लिए इन तमाम चीज़ों के लिए ये चीज़ें उसके लिए बहुत ज़्यादा आसान है, कोई मुश्किल काम नहीं है। लेकिन वो लोग चूंकि एक तो फकत इसलिए कि उनका एतिकाद तौहीद के ऊपर खुदा उस तरह से नहीं जिस तरह से होना चाहिए, दूसरा एक और मतलब कि जो शायद एक नफ्सियाती मसला है कि जिसकी वजह से ये इनकार किया जाता है, वो ये है कि जब आप कोई शख्स जब कबूल कर ले कि माद है तो फिर खुद ब खुद पूरा दीन जो है वो साबित हो जाता है, यानी अगर मैं कबूल कर लूँ कि माद है और एक दिन जो है कयामत आने वाली है और कयामत के दिन मुझसे हिसाब किताब लिया जाएगा, तब खुद ब खुद मैं कहूंगा कि इसका मतलब है कि मुझे जब हिसाब किताब एक दिन देना है तो अपने अमाल को सही करना होगा, कि उसकी जो है अगर सही अमाल होंगे तो उसकी जजा है, उसके अगर गलत अमाल होंगे तो सजा मिलेगी, या वो मेरा अमाल इस तरह से सामने आ जाएंगे जिस तरह से पहले बयान हुआ था, कि तो ये कब होगा कि जब मैं माद पर ईमान रखूँ कयामत पर ईमान रखूँ कि एक दिन ऐसा आने वाला है, लेकिन अगर मैं इसी का इनकार कर दूँ और मैं कहूँ कि नहीं ये कयामत आने वाली नहीं है, ताकि मैं रिसालत का भी इनकार सकूँ, ताकि मैं जो है तौहीद का भी तमाम चीज़ों पूरे दीन का जो है वो इनकार कर सकता हूँ, लेकिन अगर मैं माद को कबूल कर लिया तो उसका मतलब है कि एक कयामत है, हिसाब किताब है, जब हिसाब किताब है तो फिर मुझे अपनी ज़िंदगी उस तरह से गुजारनी होगी जैसा खुदा चाहता है, बस एक दीन का कॉन्सेप्ट खुद ब खुद आएगा कि बस वो जब सही वो क्या चीज़ है, वो पैरामीटर वो मीज़ान क्या है, वो क्राइटेरिया क्या है कि जिसके मुताबिक जो है मुझे अपनी ज़िंदगी गुजारनी है। बस एक कोई चीज़ होनी चाहिए, कोई मीज़ान होना चाहिए, कोई क्राइटेरिया होना चाहिए। वो क्राइटेरिया वही दीन का नाम, वो कहाँ से आता है, हमको खुदा देता है और अम्बिया के जरिए से आता है। तो तौहीद भी साबित होगी और रिसालत की तरफ इंसान जाएगा। तो खुद ब खुद ये दीन का पूरा जैसे मजमुआ है वो इंसान जो उसके पर जो इसका जरूरी हो जाएगा ईमान लाना। लेकिन यहाँ से इंसान जो फरार करना चाहता है मसूलियत से और चाहता है कि उस अपने वजीफे से एक जिंदगी जो है राहत गुजारे और आसाइश की जिंदगी गुजारे, कोई उससे कुछ पूछने वाला ना हो, और यहाँ पे जो मजे से जो है वो बगैर किसी टेंशन के, बगैर किसी हर किस्म की आजादी, आजाद जिंदगी, जो लिबरल लिबरलिज्म के जो नारा है वो ये कि इंसान बस आजाद हो, इस किस्म की जिंदगी गुजारने के लिए जो है उसको क्या करना होगा, मात का इनकार कर दे कि नहीं ऐसा कुछ नहीं होने वाला, ताकि जिससे कहते हैं ना कि आंख बंद कर ले इन वाकियात से, इसके कह अगर फितरत की तरफ अपनी जो है रुजू करे और अपनी अक्ल से जो काम ले, इन तमाम इस कायनात पे गौर करे इंसान जो है, तो इसकी अजमत को देख के इन तमाम के दरमियान जो कोऑर्डिनेशन है इस तमाम के एक एक चीज के अंदर और इन चीजों के आपस के जो कोऑर्डिनेशन है उसके अंदर जो सोफिस्टिकेशन है उसके अंदर जो नजाकत पाई जाती है उसके अंदर जो गहराई पाई जाती है उस तमाम चीज़ों को देखता है, तो कैसे हो सकता है कि इंसान जो इस पूरी दुनिया के लिए किसी खालिक का इनकार कर दे, ये हो नहीं सकता। और फिर जब उस खालिक का इकरार करेगा तो कि हतमन ये बगैर किसी खालिक के हो नहीं सकती, और इस तमाम चीज़ों को जब देखता है कि इस इतनी खूबसूरती से इसको बनाया गया है और इतनी ज़बरदस्त तरीके से इसको बनाया गया, तो उसके लिए उसकी हिकमत का भी ख्याल होता है कि वो हतमन हकीम है। कोई एक इंसान जो जाहिल है काम नहीं कर, एक ऐसी ज़ात जो कि जाहिल है जिसके पास इल्म ना हो जिसके पास हिकमत ना हो, काम नहीं कर सकती। बस हकीम भी, वो आलिम भी है, वो हकीम भी है, उसने जो इसने इतनी ज्यादा पूरी इस कायनात को बनाया है जिसके अंदर कुदरत के बड़े बड़े सरचश्मे मौजूद हैं, हमारी छोटी सी दुनिया के अंदर जो है वो, इसी आप पहाड़ों को देख लें, बड़े बड़े पहाड़ों को देख लें, समंदरों को देख लें, जब तूफान आता है उसको देख लें, तो छोटी सी दुनिया के अंदर जो पूरी कहकशाओं के अंदर जो है एक जर्रे के बराबर भी नहीं है, कि उसको भी हम देखें कि उसके अंदर ये जो कुदरत के मनाजिर हैं किस कदर ज्यादा हैं, तो इंसान कितनी हैबत महसूस करता है, इंसान उसके सामने अपने आप को कितना पस्त महसूस करता है जब इनको देखता है, तो कैसे वो इनकार कर सकता है, बस अपना जो है वो इकरार करेगा। लेकिन इंसान क्या करता है, अब इन तमाम चीज़ों से जो है वो आंखें बंद कर लेता है, ताकि जब आंखें बंद कर ले ताकि उसको मजीद अपनी जिंदगी के अंदर मजीद से कहते हैं परेशानी का सामना ना करना पड़े, किसी की बात ना माननी पड़े, किसी के आगे सर ना झुकाना पड़े। हालांकि अगर उसके एक के आगे सर झुका ले जिसे कहते हैं, तो खुद इसके अंदर जो है बहुत सारी जंजीरों से वो आजाद हो जाता है, बहुत सारी जगहों पे इसको जो है अपनी जो झुकना पड़ता है उससे बच जाता है, लेकिन वो इस तमाम चीजों से इसे कहते हैं शैतान के वसवसे में और अपनी इस थोड़ी बहुत लज्जतों की खातिर इन तमाम चीजों का इनकार कर देता है। बस मात से क्यों इंसान जो है वो रुगरदानी करता है, मसूलियत से फरार करने के लिए, पर इसके अंदर एक नफसियाती नुकता भी मौजूद है, इल्जाम करते हैं, फकत गुमान इनका, कोई दलील इनके पास नहीं है, दलील वाज है, खुदा की तमाम दलाइल जो है वो इस कायनात के अंदर बिखरी हुई है, पर इंसान हर कदम पे चाहे तो जो है खुदा तक पहुंच सकता है। जैसे कहते हैं कि अगर कोई शख्स को, अगर फर्ज करें कि सूरज की जो है रोशनी के अंदर, दिन के अंदर उसको जो है वो सूरज चमक रहा हो बिल्कुल आसमान के ऊपर वसत के अंदर हो, और उसको जो है वो सूरज ना दिखाई दे, और उसको कहा जाए देखो यहाँ पे सूरज हो उसकी तरफ ना, उस रोशनी ना दिखाई दे, तो ये नहीं कहेगा कि जो है सूरज के अंदर सूरज नहीं है उसका इनकार कर, बल्कि कहा जाएगा ये शख्स जो है नाबीना, उसकी आंखों के ऊपर इंसान को शक होना चाहिए कि तुमको नजर नहीं आ रहा, इतनी रोशनी के अंदर कोई शख्स सूरज को ना देख पाए तो उसको अपनी आंखों पर जो है वो कहना चाहिए कि मेरी आंखें काम नहीं कर रही। हमें भी अगर इस पूरे कायनात के अंदर इंसान अगर खुदा को ना देख पाए, इस तमाम इस जितने भी मजाहिर हैं खुदा की कुदरत के, उसके जमाल के, उसके जलाल के, इन तमाम मजाहिर के बावजूद अगर कोई खुदा को ना देख पाए तो उसको अपने अंदर शक करना चाहिए, अपनी अक्ल के अंदर शक करना चाहिए, यानी वो अक्ल जो उसने मस्क कर दी है, वो फितरत जो उसने मस्क कर दी है उस पर इसको शक करना चाहिए, ना कि इंसान खुदा का इनकार कर बैठे। तो यहाँ पे इल्जाम जो है गुमान है फकत इनका, फकत इसलिए कि जो है एक तो मसूलियत से फरार करने के लिए जिस तरह से बताया, और दूसरा कि ये चूंकि बईस समझते हैं कैसे हो सकता है कि ये काम हो, और चूंकि इंसान अपने आप को देखता है अपनी जिंदगी में, कि हमारी जिंदगी में तो आमतौर पर ऐसा नहीं होता कि लोग जो है जो मर गया वो दोबारा से जिंदा हो जाए, और जो चीज़ गुजर चुकी है उसको दोबारा से जो है, मसलन माजी जो है, तो माजी को इंसान क्या ला सकता है वापस, नहीं ला सकता, वो जो गुजर गया गुजर गया, तो कैसे खुदा कह रहा है कि मैं हर चीज को जो है दोबारा लेकर आऊंगा, तो इसका इस तरह से आसानी के साथ जो है वो इनकार कर देते हैं। तो यहाँ पर कहा जाता है कि ये लोग फकत जो गुमान करते हैं कि इनको मबूस नहीं किया जाएगा, कह दो उनसे बला क्यों नहीं, बल्कि हतमन इनको जो है वो मबूस किया जाएगा, उठाया जाएगा, वह रब भी, और फिर कसम खाता है और मेरे रब की कसम कैसा हो गया, थे ताकीद देखें, पहले कहा बला क्यों नहीं बल्कि होना है, रब भी मेरे रब की कसम ऐसा होना है, लतुब असुन्ना, यहाँ पे जो है अरबी के अंदर जो इस्तेमाल किया सीगा लाम के साथ इस्तेमाल किया, और फिर लाम के बाद जो लतुब असो भी नहीं कहा बल्कि लतुब असुन्ना, दोबारा से नून ताकीद जो तमाम ताकीद के लिए इस्तेमाल होते हैं, कि हतमन और हतमन तुमको जो है वो महबूस किया जाएगा। तुम किस गुमान के अंदर हो, तुम किस जाम के अंदर हो कि तुम ऐसा नहीं हो, बल्कि हतमन ऐसा होना है। सुम्मा, और फिर उस जिस चीज से तुम फरार कर रहे हो कि जो मसूलियत है और सवाल और जवाब से, जो हिसाब किताब से फरार कर रहे हो, वो भी होना है। जो जो कह सकते हैं कि रेशा है, जो बुनियाद बन रही है तुम लोगों के कयामत का इनकार करने का, वो भी हतमन होना है। तुम अल्लाह तो नब उन्ना, हतमन तुमसे सवाल किया जाएगा अपने मामले, तुम ये जो तुमने काम को अंजाम दिया। तो देखें, ये एक तो यहाँ से उस लिंक पे जो है गौर करने की जरूरत है कि इस जहाँबीनी जो तमाम इसके जो अरकान है, इसमें से अहम तरीन एक रुकन जो है जहाँबीनी का, इस्लाम जो जहाँबीनी देना चाहता है, जो वर्ल्ड व्यू इस्लाम का, उसके अंदर मात को, इस पूरे निज़ाम के अंदर, इस पूरे दीन के अंदर मात को, कयामत को एक अहम तरीन, जिसे कहते हैं एक रुकन है, उसको एक अहम जो मकाम हासिल है कि अगर इसका इनकार कर दिया जाए तो पूरे दीन की जो इमारत है वो ढह जाती और बाकी नहीं बचती। बस इसका होना जो है, इसीलिए जो है तौहीद के बाद शायद जिस चीज़ की तरफ सबसे ज्यादा कुरान के अंदर जो ताकीद की गई और जितनी ज्यादा आयात हैं इस मसले के ऊपर, वो इसी तरफ निशानदेही करती हैं कि मसला जो है कयामत का और माद का कितना ज्यादा अहम है। तो यहाँ पे जो है पहले अब उस गलत, जिसे कहते हैं कि उनका जो कॉन्सेप्ट है कुफार का, उसके जानब इशारा करते हुए कि ये क्यों है, क्योंकि समझते हैं खुदा पे कादर। जब खुदा कहता है कि नहीं, यानी सारा मसला है कि खुदा को कादर नहीं समझते, खुदा को जो है जिसे कहते हैं खुदा के लिए काम को मुश्किल समझते हैं। अगर खुदा है भी फर्ज कर लिया जाए तो ये तो कुदरत से बाहर है, यानी खुदा को एक ऐसा नाकिस, एक मखलूक, एक ऐसी जो है मोहताज टाइप की चीज, यानी कि जिसको जिस तरह इंसान खुदा खुद है, उसी तरह से खुदा का भी इसका नाकिस कॉन्सेप्ट है और समझता है काम होने वाला नहीं। तो खुदा कहते हैं वज़ालिक अलल्लाह यसीर, ये काम तो खुदा के लिए आसान है, यानी तुम खुदा की कुदरत को समझे ही नहीं। खुदा के लिए तो ये चीज़ कोई मुश्किल काम नहीं है, और क्यों जो है तुम खुदा को इस तरह से पहले पहले ही मरहले में खुदा के बारे में गलत कॉन्सेप्ट बनाते हो, ताकि जो है बात यहाँ पर आए और तुम अपनी जिंदगी के अंदर इन तमाम चीज़ों का इनकार करो। देखें, मसला है कि सिर्फ कुफार तक की बात नहीं है कि हम कहें कि सारी चीजें जो है वो कुफार के लिए जो बयान हो रही हैं और हमारा उनसे कोई ताल्लुक नहीं है, बल्कि अगर हमारी भी तौहीद ज़यीफ़ होगी, अगर हमारी तौहीद ज़यीफ़ होगी, हमारी तौहीद ज़यीफ़ होने से क्या मुराद है, जिस तरह से खुदा को मानना चाहिए उसकी सिफात को नहीं मानेंगे, उसकी उसकी ज़ात का उस तरह से जो है उस पर ईमान नहीं रखेंगे, इन तमाम तौहीद अफ़ाली और जो सिफाती है इन तमाम को नहीं मानेंगे, तो क्या होगा, हमारे भी खुद ब खुद नतीजा यही निकलेगा हम भी उस तरह से जिस तरह से कयामत पर ईमान होना चाहिए वो ईमान नहीं होगा। और क्यों हमारी, और ये चीज़ हमारी जिंदगी के अंदर रिफ्लेक्ट भी होती है, जब हम खुदा को इस तरह से कादिर नहीं मानते तो उसका नतीजा क्या निकलता है, उसका नतीजा हमारी जिंदगी में बहुत ज्यादा जगहों पर निकलता है कि उसमें से एक यही है कि जब हम खुदा को उस तमाम चीज़ों पर कादिर, यानी कहने को तो हम कहते हैं हर मुसलमान कहेगा खुदा कादिर है, लेकिन अमली तौर पर वाकई उसका जब सही एतकाद नहीं होता तो बहुत सारी जगह पर उसका जो है वो नतीजा सामने आता है हमारी जिंदगियों के अंदर। कि यहाँ पे अगर बुरा नहीं, अगर मेरे जहन में आया था कि अगर जो पार्टिसिपेंट्स हैं वो भी अगर कोई अपना कुछ ऐड करना चाहें, कुछ नुकात को या कुछ मसालों को, कि किस तरह से इंसान का ये जो एतकाद है उसके खुदा की कुदरत पर जो एतकाद है और खुदा के लिए कि इन तमाम काम खुदा के लिए बहुत ज़्यादा आसान है, अगर इस चीज़ पर अगर सही एतकाद हो और या ना हो, इन दोनों का जो है इंसान की ज़िंदगी पर जो असर पड़ता है आमली तौर पर, अगर कोई बयान करना चाहे तो बहुत अच्छा हो सकता है, और आपकी तरफ से भी जो है वो शायद कोई अच्छा नुक्ता जो शायद मेरे जहन में ना हो आ सकता है, अगर कोई इसमें ऐड करना चाहे तो बहुत अच्छी बात। कोई कुछ कहना चाहेगा? आवाज तो आ रही है ना आप लोगों को?
जी बिल्कुल आ रही है।
यानी खुदा का कादिर होने का हमारी ज़िंदगी पे अमली तौर पर कोई असर हम नहीं देखते, या देखते हैं लेकिन बयान नहीं करना चाह रहे। एक साहब ने फरमाया है कि हर गुनाह कमज़ोर अकीदे की दलील है, वो कैसा दलील है? हर गुनाह कमजोर अकीदे की दलील, ठीक है, वो अपनी जगह पे बात ही हो रही थी कि खुदा के इस आयत के अंदर जो इरशाद होता है कि ये लोग कुफ्र इख्तियार करते हैं क्योंकि समझते हैं कि काम जो नहीं हो सकता, और इसीलिए यानी क्योंकि खुदा की कुदरत वो पे शक करते हैं कि काम ऐसा कैसे हो सकता है कि दोबारा मुर्दों को जिंदा किया जाए। इसीलिए खुदा आखिर में इस आयत का जो एंड करता है क्या कहता है कि ज़ालिका लिल्लाह यसीर, बल्कि काम तो खुदा के लिए आसान है, तुम लोग क्यों समझते हो कि खुदा जो काम नहीं कर सकता। यानी खुदा डायरेक्टली देखें इस चीज़ को जोड़ रहा है कि अगर इंसान खुदा की कुदरत पर ईमान लाए तो खुद ब खुद उसका ये तमाम गुमान, ये तमाम गलत फहमियाँ जो हैं दूर हो जाती हैं। कैसे जो है वो इस बात को कह सकता है कि खुदा के लिए मुश्किल नहीं, खुदा के लिए हर काम जो आसान है। जिसने तुमको पहली दफ़ा खल्क किया था, क्या उस तुम्हें दोबारा जो है खल्क नहीं कर सकता, आराम से खल्क कर सकता है, उसके लिए कोई मुश्किल काम नहीं है। तो खैर, अब अगर आप लोग इसको मजीद कुछ बयान नहीं करना चाह रहे तो फिर मैं आगे बढ़ जाता हूँ। इसके बाद जो है वो अगली जो आयत है उसके अंदर खान में फाखिर साहब कुछ बयान करना चाह रहे हैं। जब हम किसी मुसीबत में होते हैं तो इस वक्त अगर अल्लाह पर मुकम्मल भरोसा हो कि वो कादिर है, हमें एक बहुत बड़ी कुव्वत मिलती है। इसके बरक्स अगर मादी ज़रा ही पर भरोसा रखें तो परेशानी ही रहती है। बिल्कुल सही बात है। इसकी वाजह एक चीज़ जो है वो यही है कि हमारी ज़िंदगी जो है यानी खुदा की कुदरत, खुद डायरेक्ट उस पर एतकाद, जो ऐसे ही अगर एतकाद हो तो इंसान इस तरह से परेशान नहीं होता, बल्कि जिसको मालूम होता है कि हाँ मैं खुद वो ज़ात है जो मुझ पर मुझे कह रही है कि मुझ पर तवक्कुल करो, मुझ पर भरोसा करो, और वो खुदा जो है कादिर भी है, तो काम हो सकता है, मुझे इसमें परेशान होने की ज़रूरत नहीं है, बल्कि हतमन खुदा इसमें कोई राह निकाल लेगा। उम्मीद बांधना भी खुदा ही से चाहिए, ये एक बहुत बड़ा आसरा होता है। बिल्कुल सही बात। खुदा को कादिर जो नहीं मानेगा वो इजीली नाफरमानी करेगा। सही है, बिल्कुल ऐसा ही है। फकत मेरे जहन में था कि अगर आप लोग को जैसे इन्होंने कुछ मिसालें दी हैं प्रैक्टिकल ज़िंदगी की, अगर मिसालें देते तो बहुत अच्छा होता, इस मतालब को जो है बेहतर इंसान समझ सकता है। मैं चूंकि मिसाल देने के अंदर ज़यीफ हूँ तो आप लोगों से इसलिए हेल्प ले रहा था कि शायद आप लोगों के जहन में एक अच्छी मिसाल है। खैर, तो फरमाते हैं कि ये चीज़ जो है वो अगली आयत के अंदर फिर इरशाद होता है कि दस्तूर दिया जाता है फ़आमिनु बिल्लाह, फ़आमिनु बिल्लाह व रसूलिही। अब ये तमाम इस चीज़ को बयान करने के बाद कि तौहीद भी है, हमारे पास रसूल भी आए हैं, कयामत भी है, सब कुछ हो गया, अब ये तीन जो अहम तरीन जो रुकन है, पिलर्स हैं दीन के, उसको बयान करने के बाद शायद होता है कि फ़आमिनु बिल्लाह व रसूलिही, बस जब तुमने जान लिया खुदा की कुदरत को, जान लिया खुदा की खालिकत को, जान लिया उसके रब रुबूबियत ईमान ले आए, उसके मुल्क पर ईमान ले आए, हर चीज़ पर ईमान ले आए, और उसके रसूलों पर और फिर कयामत पर, तो फिर क्या करो, जब तुमने जान लिया कि ऐसा है तो फिर ईमान लाओ। फिर ईमान क्यों नहीं लाते जब तुम लोग यानी क्यों, कुफ्र का मतलब क्या होता है? कुफ्र यही होता है कि इंसान जो है बहुत सारी चीज़ों को देखते हुए जानते हुए फिर उसको छुपा देता है। कुफ्र यानी किसी चीज़ को जो है वो छुपा देना, कुफ्र का जो लोगों में माना इस माना से आता है कि छुपाना। तो क्यों जो है तुम अपने जब इस चीज़ को जान लेते हो, समझ लेते हो कि ऐसा है, जब देख रहे हो कायनात के अंदर हकीकत यह है, तो क्यों छुपा दे उस हकीकत को? इकरार करो, कहो कि हाँ मैं ईमान लाया खुदा की ज़ात पर और खुदा है, और उसकी जब ईमान लाओगे खुदा पर, तो जब खुदा रसूल रसूलों को भेजेगा तो रसूलों पर ईमान लाओगे, खुदा की जो तालीमात होंगी उस पर ईमान लाओगे, कयामत पर ईमान लाओगे, इन चीज़ों पर ईमान लाओ। अब ईमान लाने का मतलब क्या है? नहीं, वो लोग ये खिताब जो है फकत अगर हम कहें कि कुफार से है तो एक बात है, लेकिन अगर हम कहें कि ये खिताब हमारे लिए भी है, तो वो लोग जो कि ऑलरेडी ईमान ले आए हैं उससे क्या मुराद है? कि वो लोग जो ऑलरेडी मोमिनीन हैं अब वो क्या दोबारा ईमान लाएं? तो यहाँ से जाहिर होता है कि नहीं, मकसूद यह है कि वैसा ईमान मंजूर है कि जो अमल के अंदर ट्रांसलेट हो, फिर उसके असर के अंदर ट्रांसलेट हो। यानी जब तुम कह रहे हो कि हम लोग ईमान ले आए हैं, अब दोबारा कहा जा रहा है कि ए मोमिनीन ईमान ले आओ, यानी क्या, यानी उसका असर क्यों जाहिर नहीं हो रहा? अगर तुम वाकई ईमान लाए हो तो फिर उसका असर तुम्हारी जिंदगी के अंदर जाहिर होना चाहिए, उस खुदा की कुदरत का, जिस तरह से बरादर ने जिक्र किया उसकी मिसालें, कि अगर तुम वाकई खुदा पे की कुदरत पे ईमान रखते हो तो फिर क्यों जिंदगी में अपने परेशान हो, खासतौर पर उस वक्त जबकि खुदा की राह में कोई काम हो रहा हो। अगर खुदा ना खासतौर कोई गुनाह के काम है तो सही, उसको ना उम्मीद रखनी चाहिए, और ना अलबत्ता वहां पर भी जो गुनाह कर रहे हैं वो खुदा ही की दी हुई ताकत से है, इंसान के पास अपना तो कुछ भी नहीं है, खुदा ने उसको दुनिया में इख्तियार देखे बजाय खुदा ही की कुदरत को जो है वो गलत इस्तेमाल करता है, कुफरान नियमत करता है, उसी की नियमत से जो है वो कुफरान नियमत करता है, उसी की ताकत से जो है खुदा के खिलाफ जो है वो सर उठाने की कोशिश करता है। तो जो भी है, लेकिन अगर तुम वाकई इस खुदा की कुदरत पर ईमान रखते हो और खुदा ने तुमसे कहा है कि मेरी राह के अंदर जिहाद करो, इस रास्ते के अंदर कोशिश करो, तो फिर इंसान को परेशान होने की जरूरत नहीं है। अगर परेशान हो रहे हो तो यहाँ पे इसका मतलब है सही तरह से वो ट्रांसलेट नहीं हो रहा, वो जो अकीदा है तुम्हारे अमल के अंदर सही तरह से नहीं आ पा रहा। ایمان لانے کو کہا جا رہا ہے. فآمنو یعنی واقعی اس طرح کا ایمان لے آؤ کہ جو عمل کے ساتھ ہو, باللہ و رسول ہی و نور الذی انزلنا, اور اس نور پر ایمان لے آؤ کہ جس کو ہم نے نازل کیا. وہ نور جو ہے کیا ہے, وہ قرآن ہے. وہ قرآن جو ہے اس کو کیوں, قرآن کا نور ہونے کا مطلب کیا ہے, کوئی اس کو ذرا توضیح دے سکتا ہے کوئی, کیوں قرآن کو نور کہا جاتا ہے؟ جس سے پہلے جو ہے وہ کہا کہ خود کچھ لوگ خدا سے یہ توکل رکھتے ہیں کہ خدا ہاتھ پکڑ کے چلا دے اور وہ بندہ خود کچھ نہ کرے, نہ دعا کرے نہ دعا. ہاں یہ تو خیر غلط ایک کانسیپٹ ہے کہ انسان جو اس طرح سے خیال کرے, بلکہ خدا نے اس کو اختیار دیا اور اختیار سے اس کو جو ہے وہ کام کرنا ہے. خیر جو بات ہو رہی تھی کیا تھی کہ ہاں قرآن کو نور ہونے کا مطلب کیا ہے, قرآن کو نور ہدایت کے معنی میں کہا گیا ہے, صحیح ہے. تو ہدایت کو نور کو ہدایت سے, یا کہیں کہ ہدایت کے معنی میں جب نور ہوتا ہے تو اس سے اس کا ربط کیا آپس میں, کیوں جو ہے ہدایت کو ہم نور کہتے ہیں؟ آپ لوگ اگر اپنی وائس بھی اگر استعمال کرنا چاہیں تو شاید باقی پارٹیسپینٹ بھی آسانی سے اس کو, خیر میرے خیال میں تھوڑا بہت زیادہ
نور جو ہے وہ بیسیکلی عام طور پہ جو نور کا مطلب ہے وہ یہ لیا جاتا ہے کہ روشنی, حالانکہ شاید اس سے بہت بلند مطلب ہو اس کا, لیکن جو سب سے کم ترین مطلب اس کا لیا جا سکتا ہے وہ روشنی ہے, اور وہ تاریکی کے اپوزٹ ہوتی ہے. تو اگر لحاظ سے دیکھیں کہ قرآن نور ہے تو جہالت کے مقابلے میں ایک علم ہے, اور خود خدا سے جو ہے وہ ہمارا رابطہ ہے جو کہ نور کا منبع ہے, اور وہ خود اس وقت جو ہمارے ہاتھ میں موجود ہے وہ خود قرآن ہے جو کہ خدا سے ہمارا خدا کا پیغام ہے. تو اس لحاظ سے اگر دیکھیں تو جو اگر نور کو کا مطلب ہدایت لیا جائے جیسے کہ قرآن میں بھی ہے, تو پھر بھی ہم یہ کہہ سکتے ہیں کہ یہ قرآن نور ہے, کیونکہ یہ ہمیں یعنی جہالت سے یعنی کفر کی سے نکالتا ہے. یعنی یہ کہ جیسے آپ نے کہا کہ کفر کا مطلب چھپانا ہے, تو حقیقت جو ہے اس کو ظاہر کرنا یہ خود ایک نور کا ایک یعنی مثال ہے, اور یہ کام بھی قرآن ہی انجام دیتا ہے. تو کئی طریقوں سے دیکھا جائے تو نور کو ہم بتا سکتے ہیں.
صحیح فرمایا. جس طرح سے اگر ہدایت ہمارے پاس آ جاتی ہے تو واقعیات جو ہیں ہمارے لیے روشن ہو جاتی ہیں. جو چیز واقعی تھا جس کو ہم جیسا دیکھنا چاہیے ویسا دیکھنا شروع کرتے ہیں. اگر اندھیرا ہو تو بہت ساری چیزیں جو ہم جس کو سمجھ رہے ہوتے ہیں کہ یہ ایسا ہے وہ ویسی نہیں ہوتی, لیکن جب اگر اس کمرے کے اندر لائٹ جلا دیں تو وہ چیزیں جو ہوتی ہیں ہر چیز جو اپنی جگہ پہ روشن سامنے آ جاتی ہے کہ اچھا یہ یوں تھا اور جس کو میں غلط سمجھ رہا تھا. تو ہماری زندگی کے اندر بھی ایسا ہی ہے کہ بہت ساری چیزیں ہوتی ہیں جس کو ہم لوگ غلط سمجھ رہے ہوتے ہیں, لیکن اگر وہ اس زندگی کے اندر جو ہے جسے کہتے ہیں ایک لائٹ جلا دی جائے, ایک چراغ جلا دیا جائے, سب چیزیں جب روشنی ہو جائے گی تو سب چیزیں اپنی اپنی جگہ پہ ہم کو نظر آ جائیں گی. پھر ہم کو بہت ساری چیزوں کا کی اصلیت معلوم ہو جائے گی, بہت ساری چیزوں کی جو ہے وہ واقعیت اس کی اوقات جسے کہتے ہیں معلوم ہو جائے گی, کہ جس سے ہم اب تک بہت زیادہ فرض کریں کہ جو ہے ایک کمرے کے اندر کوئی تاریک کمرہ ہے جس کے اندر تھوڑی بہت روشنی آ رہی ہے, تھوڑی بہت جو ہے تاریکی ہے, مکس اس قسم کا ماحول ہے اس کے اندر. فرض کریں دیوار کے اوپر کوئی شخص جو ہے وہ دیکھتا ہے کہ ایک چیز جو ہے وہ چل رہی, ایک سایہ ہے اور بہت بڑا سا سایہ ہے, وہ اسے ڈرتا ہے, خوف کھاتا ہے کہ جو ہے پتہ نہیں کون سا بھوت ہے, کیا ہے یہ, کس قسم کی جو ہے چیز ہے. اور اس کے اندر یعنی ہے ہماری زندگی کے اندر پیش آتا ہے کہ انسان جو ہے جو اندھیری ایک جگہ ہوتی ہے اس کے اندر سے اگر فرض کریں کوئی آہٹ بھی ہو جائے, کوئی آواز بھی آ جائے, یا کوئی جو ہے کچھ چیز انسان اس طرح سے چلتی بھی دیکھ لے, یا ہلکا سا کچھ سایہ پڑ جائے, تو انسان اس سے فوراً گھبرا جاتا ہے. کیوں؟ کیونکہ اس کے لیے جو ہے وہ اس کی اصل حقیقت سے جو ہے وہ آشنا نہیں ہوتا. در حقیقت وہ ممکن ہے ایک بہت چھوٹی سی چیز ہو کہ جو ہے جس پہ اس طرح سے روشنی پڑ رہی ہو کہ اس کا سایہ بہت بڑا ان کے جو ہے ہمیں دیوار پہ فرض کریں نظر آ رہا ہو, صحیح. یا تو یہ چیزیں تو واضح ہو جاتی ہیں جب روشنی ہو جائے, جب روشن ہو جاتا ہے وہ اتاق, جب وہ ہماری پوری زندگی جب روشن ہو جاتی ہے تو اس کے اندر ہر وہ چیز جو ہے اس کی اپنی اپنی جگہ پہ صحیح جگہ پر ہم کو نظر آنے لگتی ہے. پھر ہم بلا وجہ جن چیزوں سے ڈر رہے تھے اس سے پھر نہیں ڈریں گے, اور بلا وجہ جن چیزوں سے نہیں ڈر رہے تھے کہ واقعی جسے ڈرنا چاہیے تھا اس سے پھر ہم ڈرنے لگیں گے. یعنی دونوں چیزیں موجود ہیں. بہت ساری ایسی چیزیں جس کا ہم کو بہت زیادہ خیال رکھنا چاہیے تھا اس کا ہم خیال نہیں رکھ رہے, پھر خیال رکھیں گے. اور بہت ساری ایسی چیزیں ہیں کہ جس کو بالکل نگلیکٹ کر دینا چاہیے تھا, اس کو ہم نے بہت بڑا بنا لیا اس کو. پھر تو ہر چیز اس کی اپنی اپنی جگہ پر آ جائے گی. تو ہماری زندگی بھی خود نورانی, پہلے مرحلے کے اندر وہ قرآن نور, نور ہے. کس معنی میں نور ہے؟ کہ ہر چیز کو اس کی صحیح جگہ پر آپ کو دکھاتا ہے کہ اس کی صحیح جگہ یہ ہے, یہ دنیا کی صحیح جگہ یہ ہے, اس کی صحیح اوقات یہ ہے. دنیا کو اس حد تک سمجھو, دنیا کے اندر اتنا زیادہ سرمایہ گزاری کرنے کی ضرورت نہیں کہ جیسے انسان کو یہیں ہمیشہ رہنا. یہ تو گزر جانے کی جگہ ہے, اس پہ کیوں اتنا سرمایہ گزاری کرو؟ یہ تو تم ابھی چند سال بعد گزر جاؤ گے, اس دنیا کا کیا ہوگا کہ جس کے بارے میں کوئی, جس کے بارے جس میں تم نے کچھ بھی نہیں بنایا اپنے لیے. تو وہ اصل جو بہت بڑی جگہ ہے اس کو خالی پڑی ہوئی تمہارے لیے, اس میں تم ہمیشہ رہنا ہے. اور جو اتنی چھوٹی جگہ ہے جس میں تم کو فوراً سے گزر جانا ہے, فقط ایک گزرگاہ ہے, وہاں پہ تم اتنی انویسٹمنٹ کر رہے ہو, اتنی سرمایہ گزاری کر رہے. تو یہ چیزیں انسان کو کیا کرتا ہے, ہر چیز کو اس کا صحیح مقام دیتا ہے. آخرت کا اس کا اپنا مقام, دنیا کو اس کا اپنا مقام. لیکن دنیا کو اس کا مقام دینے کا مطلب اس کی مطلب یہ نہیں کہ دنیا کی کوئی ویلیو نہیں, نہیں, دنیا کی جو ویلیو ہے اسی کی حد تک اس کو سمجھا جائے کہ دنیا کی جو ویلیو اس کا یہ ہے کہ انسان اس آخرت کے لیے اسی دنیا سے کماتا ہے. اس کی اپنی اس کو سمجھنے کی کوشش کرو. یہ بھی ابس تو نہیں خدا نے خلق کیا اس تمام دنیا کو, اس دنیا سے مراد یعنی وہ جو عالم مادے کی بات ہو رہی ہے جس کے اندر ہم اس وقت زندگی گزار رہے ہیں, اس کو بھی خدا نے ابس تو نہیں خلق کیا. تو اس کا بھی اپنا فائدہ ہے. اس کا فائدہ یہ کہ ہم کو وہاں کے لیے تیاری کرنی ہے, وہاں کے لیے اپنے لیے کچھ حاصل کرنا ہے. تو اس کے اوقات کو سمجھنے کی کوشش کرو, لیکن اس کے اپنے حد تک جو ہے, اس سے زیادہ نہیں. اور اس کی جو آخرت کی جو امپورٹنس ہے اس کو بھی اپنی اس جگہ پہ امپورٹنس دو. ہر چیز کو تمہارے اپنے آپس کے جو تعلقات ہیں ان کو اپنی جگہ پہ امپورٹنس دو. تمہاری زندگی کے اندر کس کو زیادہ مقام حاصل ہونا چاہیے, کس کو کم مقام حاصل ہونا چاہیے. ہمارے پاس چونکہ وہ صحیح واقعیات اپنی جگہ پر نہیں ہیں, تم کیا کرتے ہیں جس کے پاس ظاہری دنیا کی جو امکانات ہیں, مال و دولت ہے, شہرت ہے, یہ تمام چیزیں اس کو زیادہ ہم جو ہے کیا کرتے ہیں, سر پہ اپنے بٹھاتے ہیں, وہ سیلیبریٹیز بن جاتی ہیں. حالانکہ ان کی آپ دیکھیں انسانیت کے نگاہ سے دیکھا جائے, سب تو ایسے نہیں ہے, لیکن بہت سارے ان میں سے ایسے ہیں کہ جو انسانیت کے اندر گرے پست ترین افراد جو ہیں, جو پست ترین افراد جو ہیں, یہی جو ہیں وہ اس وقت کیا سیلیبریٹیز بن جاتے ہیں. جو آپ وہیں واقعی ان کے اخلاق کو, ان کی پرسنل زندگیوں کے انسان جو ہے نگاہ ڈالے تو کہے بھائی یہ کیا, کس حد تک جو ہے وہ پست لوگ ہیں, کتنی زیادہ ان کی جو ہے وہ پلیز زندگی ہے, گندی زندگی ہے. لیکن کیا ہے, کیونکہ ہمارے پاس جو واقعی آواز ہو جاتی ہے, جب واقعی چینج ہو جاتی ہے, ہم الگ کسی اور طرح سے جب چیزوں کو دیکھنے لگتے ہیں تو اس کا نتیجہ یہ ہوتا ہے. قرآن کے کیا کرتا ہے, یہ نور ہے, ہر چیز کو واضح کر دیتا ہے, بابا یہ ہے اور یہ وہ ہے. اب انسان یہ خود نور ہو گیا. بس خود جب نور جو ایک چیز جیسے بلب ہوتا ہے, وہ خود جو اگر اس کو نور کی مثال دیں تو جیسے خود نور ہے, خود بھی نور ہوتا ہے, روشن ہوتا ہے, اور دوسری چیزیں اس کے سراؤنڈنگ میں ہوتی ہے اس کو بھی روشن کر دیتا ہے. نور کا کام یہ ہوتا ہے, روشنی کا کام یہ کہ خود بھی روشن ہوتی ہے اور اپنے اطراف میں جو ہے وہ چیزوں کو بھی روشن کرتی ہے. تو قرآن بھی اس طرح سے جب نور ہے تو خود سراپا نور ہے, اس کے اندر یہ تمام چیزوں کو جو اس طرح سے واضح کیا جاتا ہے. اور ہمارے لیے کیا ہوتا ہے, ہماری زندگی کے روشن ہونے کا باعث بنتا ہے. خود تو نور ہے ہی, انسان کو بھی روشن کرتا ہے, اس کو بھی نورانی بناتا ہے, یعنی اس کی فکر روشن کر دیتا ہے, اس کی عقل کو روشن کر دیتا ہے, اس کی عقل کو منور کر دیتا ہے. اور پھر جب وہ منور ہو جاتا ہے, وہ نور جب قرآن سے لے لیتا ہے, اب اس کو پوری یہ تمام کائنات ہے اس کے اندر, اس نور کے ذریعے سے جب چیزوں کو دیکھتا ہے تو اس کو ہر چیز اس کی صحیح جگہ پہ نظر آتی ہے. پھر اس کو پتہ چلتا ہے کہ کس کی عزت زیادہ ہے, کس کی عزت کم ہے, کس کو جو ہے زیادہ احترام کرنا ہے, کس چیز کو زیادہ اہمیت دینی, کس چیز کو زیادہ وقت دینا ہے مجھے اپنی زندگی کے اندر, کس چیز کو میں اب تک وقت دیتا آیا تھا اور بہت زیادہ دے دیا, کس چیز کو اب تک وقت ہی نہیں دیا تھا اور اس کو جو ہے بہت زیادہ وقت دینا ہے. تو جس طرح سے فرض کریں ہم ایک کوئی کارٹون ہوتا ہے نا جو ڈرا کرتے ہیں, جس کے اندر کوئی بھی چیز جو ہے اپنی صحیح جگہ پہ نہیں ہوتی. مثلا جو چیز کی اس شکل کو جو بنایا جاتا ہے, اس کے اندر جو ہے کسی ناک بڑی ہے تو اس کی آنکھیں چھوٹی ہیں, اس کے کان کسی کے کان بڑے ہیں تو اس کے پیر چھوٹے ہیں, کسی کے ہاتھ بڑے ہیں, اس کے اندر بیلنس نہیں پایا جاتا. ہماری زندگی میں اسی طرح سے اس نور کے نہ ہونے کی وجہ سے, اس نور کے فقدان کی وجہ سے اس طرح سے ہمارا اپنا شکل بن گئی ہے, ہمارا قیافہ اس طرح سے ہو گیا ہے کہ اگر واقعی اگر ہماری اپنی شکل ہم کو دکھا دی جائے, ملکوتی جو شکل ہے, کہ جو ہماری واقعی شکل ہے, ہم کو اسی طرح سے نظر آئے گا کہ اس کے اندر کوئی بیلنس نہیں ہے. میرا جو عقل ہے, جو میرا دماغ ہے, جس کو میں یوز نہیں کرتا, وہ بےچارا بہت چھوٹا ہو گیا, اور میرے جو خواہشات نفسانی کی جو چیزیں ہیں وہ جو ہے فرض کریں بہت زیادہ بڑی ہو گئی ہیں, صحیح, جس سے جو ہے میں مختلف طرح کی لذتیں حاصل کرتا ہوں, وہ چیزیں بہت بڑی ہو گئی, عقل کو جو استعمال نہیں کرتا تو فرض کریں بہت چھوٹی ہو گئی. یہ ہماری حقیقت ہے. تو نور کیا کرتا ہے, آ کے ان تمام چیزوں کو اس کی اپنی جگہ دیتا ہے. یہ قرآن کو نور کی طرح دیکھو, نہ کہ مثلا اس کو جو ہے فقط مردوں کے لیے انسان پڑھنے کا جو ہے, اور اس کے لیے ماہ رمضان میں چند صفحات پڑھنے کی تلاوت کا جو ہے وہ ثواب حاصل کرے. بس ہم نے اس نور کو نازل کیا, بس ایمان لاؤ اس خدا پر بھی, رسول پر بھی, اس تمام سسٹم پر, اس تمام دین پر, اور اس قرآن پر, وہ نور پر جس کو ہم نے نازل کیا. واللہ بما تعملون خبیر, اور تم خدا جو ہے ہر اس چیز سے کہ جس کو تم انجام دیتے ہو اس سے جو ہے آگاہ ہے. اسی نور کے حوالے سے دیکھیں تھوڑا سا کچھ اور شاید اس پہ جو ہے وہ سٹریس کرنے کی ضرورت ہے کہ ہماری زندگی جب نورانی نہیں ہوتی, ہمارے پورا معاشرہ کس طرح سے جو ہے وہ تاریک ہو جاتا ہے. معاشرہ جو ہے تاریخ، معاشرے کی تاریخ مطلب کیا ہے کہ وہی چیز جو ہم کو اس وقت نظر آ رہی ہے، ہر چیز، ہر انسان جو ہے اپنے آپ کو جو ہے بھلا بیٹھا ہو. انسان کو اپنے آپ کو بھلا بیٹھنے کا مطلب کیا ہے کہ انسان کو جس ہدف کے لیے خلق کیا گیا، جس چیز کے لیے بنایا گیا تھا، اس سے جو ہے اس کو فراموش کر دے، اپنی حقیقت کو فراموش کر دے اور اپنی اپنے سے نیچے لیول کی جو مخلوق ہے، جو حیوان ہے، اس کے لیول پر آ کے زندگی گزارنا شروع کر دے، اس کے اوپر آ کے زندگی گزارنا شروع کر دے. اور بعض لوگ حتیٰ اس سے بھی نیچے آ جائیں اور نباتات اور جمادات کے لیول پہ آ کے زندگی گزارنا شروع کر دیں. تو یہ وہ تاریکی ہے. یہ انسان جب خود اس طرح سے تاریک ہوتا ہے، اپنی تاریکی کو اس طرح سے جو ہے وہ پھیلاتا ہے، معاشرہ جو اس طرح سے تاریک ہو جاتا ہے، تو لوگ جو ہیں پھر اس انسانیت کو، انسانیت کیا ہے، انسان کا انسان ہونے کا مطلب یہ ہے کہ انسان اس چیز کی جانب شعور رکھے کہ مجھے جو ہے خدا نے اپنی عبادت کے لیے خلق کیا اور عبودیت کے لیے خلق کیا. جب عبادت کے خلق کرنے کا مطلب یہ نہیں کہ انسان فقط نماز اور روزہ، نہیں، عبادت کے لیے ہر وہ کام جو خدا مجھ سے چاہتا ہے اس دنیا میں انجام دینا، اس کے لیے مجھے خلق کیا ہے، اس کام کو مجھے انجام دینا ہے. اب چاہے وہ میری پڑھائی ہو، چاہے میری جاب ہو، چاہے کوئی بھی کام ہو، اس کو خدا کے لیے ہونا چاہیے. اور مجھے دیکھنا ہوگا کہ آیا اس ڈائریکشن میں ہے یا ڈائریکشن میں نہیں ہے. میرے اپنے جو تعلقات ہیں، مجھے اپنے جو ریلیشنز ہیں، وہ اسی نہج پر ہیں یا اس نہج پر نہیں ہیں. ہماری جو خواہشات ہیں، جس چیز کو میں پسند کرتا ہوں، جس کو پسند نہیں کرتا، معاشرے میں کس چیز کو جو ہے وہ زیادہ پسند کیا جاتا ہے اور کس چیز کو پسند نہیں کیا جاتا، ان تمام چیزوں کو آپ اس کو دیکھ کے کہہ سکتے ہیں یہ معاشرہ نورانی ہے. جس طرح سے کوئی ایک انسان نورانی ہو سکتا ہے، اس طرح سے معاشرہ بھی نورانی ہوتا ہے. جب اس معاشرے میں رہنے والے افراد نورانی ہو جاتے ہیں تو پورا معاشرہ جو ہے آپ کو نورانی نظر آتا ہے. پھر وہاں پھر آپ کو دیکھا جاتا ہے کہ یہ معاشرہ ایک مختلف قسم کا معاشرہ. فرض کریں کہ ایک شخص ہے ایک ایسے معاشرے سے جہاں پہ فقط و فقط جو ہے وہ انانیت ہو، فقط و فقط جو انسان خود غرضی ہو، انسان جو ہے وہ صبح سے لے کے رات تک جو ہے اپنے ہی، جسے کہتے ہیں فقط چند جو ہے وہ پیسے کمانے کے لیے، اور کسی طرح سے بائی ہک اور بائی کروک جو ہے اس پیسے کمانے کے لیے لگا ہوا ہو، اور اس کو کسی چیز کا جو ہے وہ پروانہ ہو کہ دنیا میں کیا ہو رہا ہے، کون جو کس پہ ظلم ہو رہا ہے، کس پہ ظلم نہیں ہو رہا، کس کو ضرورت ہے، کسی چیز کی ضرورت نہیں ہے، مجھے بس میری زندگی جو ہے اس طرح سے اچھی طرح گزر جائے، یہ اور بس، اور میں زیادہ سے زیادہ اس میں رزق حاصل کر لوں اور بس، اور باقی خدا ہے نہیں ہے، مجھے حساب کتاب دینا ہوگا نہیں دینا ہوگا، اس کی کوئی انسان کو فکر نہ ہو. اور جس طرح سے بھی جو ہے وہ کسی پہ ظلم کر کے، کسی کو مار کے، کسی کو جس طرح سے بھی میں اپنی زندگی بنا سکتا ہوں بناؤں، ایک اس طرح کا معاشرہ ہو اور یہ پورے معاشرے کے اندر اس طرح سے افراد زندگی گزار رہے ہوں، ہر شخص اپنی قدرت کے مطابق، ایک شخص زیادہ ظلم کر سکتا ہے وہ زیادہ، اور جو شخص بےچارا چھوٹا اپنے گھر میں کر سکتا ہے اپنے گھر میں، یہ سب لوگ ایک معاشرہ اس طرح سے جو ہوگا تو یہ ظلمانی معاشرہ ہے. اس کے اندر انسان اپنی حقیقت کو بھول چکا ہے، ہر جگہ تاریخی تاریخی آپ کو کوئی نظر نہیں آتا، یہاں پہ کوئی حقیقت نظر نہیں آتی، واقعیت نظر نہیں آتی کہ جیسے ہونی چاہیے، آپ کو اس معاشرے میں نظر نہیں آتی. اب یہ شخص آ جائے کہ ایسے معاشرے میں، فرض کریں کہ جہاں پہ آپ جا کے دیکھیں تو کہا جائے کہ ارے یہ جوان کو تم کیا کر رہے ہو، وہ کہے کہ میں فرض کریں میں علم دین حاصل کر کے کیا کرو، اپنے لیے بھی روشنی اور جو ہے اس کو حاصل کروں گا کہ دنیا کی واقعیت کیا ہے اور کیا نہیں، اور پھر لوگوں تک پہنچاؤں گا. عجیب، یہ بھی اس طرح کی بھی لوگ ہوتے ہیں کہ اس کو جو ہے وہ اپنی باقی کوئی پرواہ نہیں ہے. اچھا تم کیا کر رہے ہو، وہ کہے گا میں فرض کریں کہ اس فلان جگہ اس نے جو ہے کسی کو ظلم کیا ہے، رہتے ان کے چھوٹے چھوٹے بچے تھے، محبت کرتے تھے، سب کچھ تھا، لیکن جو ہے اپنی زندگی کو قربان کر دیا کہ مجھے اس کے لیے جو ہے اس کو بچانے کے لیے جانا ہے، اور ہزاروں مائل اور ہزاروں کلومیٹر دور کر کے سفر طے کر کے سب کچھ کو جو ہے چھوڑ کے وہ چلے جاتے ہیں وہاں کے لیے لڑتے ہیں. تو یہ کس قسم کے لوگ ہیں، یہ عجیب لوگ ہیں، یہ کچھ اور ہی اس کا مطلب ہے سوچتے ہیں، ان کے جو ہے وہ کسی اور طرح سے دیکھتے ہیں واقعیت کو. تو یہ قرآن آ کے اس طرح سے لوگوں کی زندگیوں کو جو ہے روشن کرتا ہے. ایک شخص ہے جو کہ فرض کریں اس لیے کہ جو ہے مجھے کورونا کے اندر جو ہے یہ وبا آ گئی ہے، اب مجھے اس لوگوں کو اس سے جو نجات دینی ہے، اپنی جو ریسرچ کرتا ہے، اپنی دن و رات اس پہ لگاتا ہے. یہ بھی خدا کے ایک کام ہے کہ جو اپنی آپ سے باہر نکل کے قربانی دیتا ہے، جو ہے وہ معاشرے کے لیے کام کرنا چاہتا ہے، یا ہزاروں اور بہت سارے کام جو لوگ کرتے ہیں اپنے معاشرے کے اندر، اس کو جو ہے وہ اس کی گروتھ کے لیے کہ معاشرہ ترقی کرے، اس کے اندر انسانیت جو ہے اس کے اقدار جو نافذ ہو سکیں، وہ ہزاروں کام ہے اس طرح کے. فقط اس لیے کہ نہ فقط یہ کہ مجھے جو کہ فائدہ ہو جائے، کوئی مادی فائدہ ہو جائے، نہیں، بلکہ پورا معاشرہ جو ہے میں اس میں کیا خدمت کر سکتا ہوں اس کو نورانی بنانے کے لیے، کہ ہر چیز اس کے اندر اس طرح سے ہو جائے جیسے میرا خدا چاہتا ہے. یہ پورا معاشرہ اس طرح سے کب نورانی ہوتا ہے، کہ جب اس کے اندر قرآن اور قرآن کے جو احکامات ہیں اس پہ لوگ جو ہیں اس کو سمجھیں پہلے مرحلے کے اندر کہ وہ ہے کیا، واقعیت ہے کیا، واقعیت زندگی ہے کیا، واقعیت انسانیت ہے کیا. پہلے مرحلے میں اس کو سمجھا جائے کہ میں ہوں کون اور میری واقعیت کیا ہے اور اس پوری دنیا کی واقعیت کیا ہے، اور پھر اس کے مطابق پھر اپنے آپ کو سیٹ کرنے کی کوشش کرے کہ میں اس پورے سسٹم کے اندر میری جگہ کیا ہے، اور میں اس کے اندر کیا رول پلے کر سکتا ہوں, کیونکہ ہر انسان تو ہر رول پلے نہیں کر سکتا, ظاہری بات ہے ہر انسان ایک محدود زندگی کے اندر اپنا رول پلے کر سکتا ہے, لیکن ایک کلیکٹیولی پھر جب سب اپنے جگہ اپنا رول پلے کرتے ہیں تو پھر وہ معاشرہ جو حرکت کرتا ہے. تو میں اس معاشرے کو حرکت میں لے آنے کے لیے کس طرف حرکت میں لے جانے کے لیے, خدا کی طرف حرکت میں لے جانے کے لیے, کمال کی طرف حرکت میں لے جانے کے لیے میں اپنا کیا رول پلے کر سکتا ہوں کہ آج سے چند سال بعد جب اسی طرح سے کام کرتا رہوں گا اور میرے اطراف میں جو لوگ ہیں ایک ٹیم کے ساتھ وہ بھی کام کرتے رہیں گے اور پھر وہ بڑی ٹیم کے اندر پورا معاشرہ اس طرح سے کام کرتا رہے گا, تو یہ چند سالوں بعد ہم کو نظر آنا چاہیے کہ تھوڑا آگے بڑھا ہے, مزید آگے بڑھا ہے, اس کمال کی طرف گیا ہے. لیکن اگر ہم دیکھیں کہ سب کچھ ایسا ہی ہے بلکہ نہ کنے اس سے جو ہے وہ بدتر حالت کی طرف جاتے چلا جا رہا ہے, تو پھر انسان کو سوچنا ہوگا کہ آخر یا تو ہم لوگ صحیح کام نہیں کر رہے یا میں تو اپنی کوشش کر رہا ہوں لیکن چونکہ معاشرہ ساتھ نہیں دے رہا, بلاخر کوئی نہ کہیں جو ہے وہ کوئی فالٹ آ رہا ہے. لیکن اگر انسان واقعی کوشش کرنا شروع کرے اور ان تمام واقعات کو دیکھ کے اپنے رول کو ادا کرنا شروع کرے تو حتماً اس کا افیکٹ ہوتا ہے. جس طرح سے وہ پانی کا قطرہ جو کسی حوض میں گرتا ہے تو وہ جو قطرہ ہے چھوٹا سا قطرہ ہے لیکن اس کے آثار جو ہے آہستہ آہستہ پورے اس حوض کے اندر جو ہے پھیل جاتے ہیں. تو اگر واقعی انسان اس طرح سے سمجھنے کی کوشش کرے ان واقعات کو, اس قرآن کو اس طرح سے دیکھے, یہ نور ہے اور اب میں اس نور کے ذریعے سے مجھے جس طرح سے اس کو ٹارچ کے طور پر انسان اگر اس کو مثال لے, اس قرآن کی ٹارچ کے ذریعے سے پوری دنیا کو دیکھنا ہے, اس پوری واقعیت کو دیکھنا ہے, اور پھر اس کو اس نگاہ سے جب دیکھے گا تو پھر اپنے رول کو صحیح آئیڈینٹیفائی کر سکے گا. خدا کہتا ہے کہ تم کوئی کام کرنا ہے, ایمان لانا ہے, واللہ بما تعملون خبیر. اب دوبارہ سے عمل کے ساتھ جو رابطہ ہے, جب ایمان کی بات آئی فوراً جو ہے عمل کی بات آئی, جب تم ایمان لے اور تم جب ایمان لانے والوں یا جو تم لوگوں کا ایک دن آخر صاحب فرمانے کے کفر کا مطلب چھپانا ہے, یہ بات کیا مسلمانوں پر بھی لاگو آتی ہے؟ قرآن سے یہی لگتا ہے. ہاں ایسے ہی ہے, قرآن جو ہے قرآن کی قرآنی اصطلاح کے اندر جو کفر کی جو یعنی اصطلاحی مطلب اپنی جگہ, لیکن اس کا جو لغوی مطلب ہے اس کے اندر وہ ایسے ہی ہے کہ اگر مسلمان بھی جو ہے کسی واقعے کو چھپائیں, حقیقت کو چھپائیں, تو انہوں نے بھی جو ہے کفر اختیار کیا اس معنی میں. ایسے ہی جیسے کفران نعمت کا بھی ہم استعمال کرتے ہیں, کفران نعمت بھی وہی کفر سے ہے کہ انسان جو ہے وہ اس کی جب حقیقت اس کی جو صحیح جو ہے چیز ہے اس کو جو ہے چھپائے اور اس کے مطابق اس پہ جیسا ہونا چاہیے تھا جیسا عمل اس پہ عمل نہ کرے. تو یہاں پہ بھی در حقیقت وہی کفران نعمت کے اندر بھی وہی معرفت کا بھی ایک کانسیپٹ آتا ہے کہ انسان کو جو معرفت حاصل ہونی چاہیے کسی چیز کے بارے میں, اب جب اس کو معلوم ہو گیا ہے کہ اس کا فرض کریں یہ چیز اس جگہ پہ یوز ہونی چاہیے اور اس کی عقل کے مطابق اس کی جو ہے اس نے اس کو معلوم ہے اور پھر اس کو اس کی جگہ پہ استعمال نہ کرے, اپنی استعداد کو بھی لے لے, مثلا استعداد بھی خدا کی نعمت ہے جو انسان کو صلاحیت ہے انسان کو دی ہے خدا نے, تو یہ بھی جو اہم ترین اس کی نعمت ہے وہ یہی ہے, تو جب اس کو دیکھتے ہوئے بھی کہ میرے پاس یہ صلاحیت ہے اور میں اس کو اس کی جگہ پہ استعمال نہیں کر رہا یا کم کاری کر رہا ہوں اور جو ہے جتنی جس طرح سے استعمال ہونی چاہیے نہیں ہو رہی, تو وہ بھی کفران ہے کیونکہ میں ایک چیز کو یہ چھپا رہا ہوں اس کی جو ہے اس کو اظہار نہیں کر, اس کو آشکار نہیں کر اپنی کیپیبلٹی کو, یہ بھی جو ہے وہ میرا خیال ہے کہ اچھا یہاں پہ ایک چیز جو میں بیان کرنا چاہ رہا تھا کہ اب اگلی جو دو آیتیں ہیں وہ بھی اسی طرح سے معاد سے مربوط ہیں, قیامت سے مربوط ہیں. اس کے بعد جو ہے وہ شاید آئندہ آنے والے جلسوں میں پھر کچھ تھوڑا سا معاد کے ہی موضوع کے اوپر کچھ تفصیلی گفتگو شاید میرا خیال ہے کہ ہونی چاہیے, کہ بہت سارے ایسے سوالات ہیں کہ جو معاد سے متعلق ہمارے ذہنوں میں ہوتے ہیں, تو جب یہاں پہ معاد کی بحث آئی گئی ہے تو ان کچھ اہم سوالات کو, پوری معاد کی بحث تو نہیں ہو سکتی ظاہری بات ہے, لیکن جو کچھ اہم اہم سوالات ہیں مثلا برزخ کے بارے میں, خود عالم قیامت کے بارے میں, اور یہ جس چیزیں حساب و کتاب کے بارے میں یا مثلا ہمارے جو لوگ جن کا انتقال ہو جاتا ہے ان کا دوبارہ سے ہم سے تعلقات کے بارے میں، ان کے دنیا میں آنے کے بارے میں، قبروں کے بارے میں، یہ جو اہم چیزیں سوالات ہیں جو ہمارے ذہنوں میں آتے ہیں، اس کے متعلق کچھ گفتگو. مطلب ایک چیز جو ہے وہ حسن بھائی فرما رہے ہیں کہ 19, 20 اور 21 ماہ رمضان کے حوالے سے بھی جو ہے وہ ایک چیز جو میرے ذہن میں آئی تھی کہ 19, 20 اور 21 ماہ رمضان کو مناسبت شہادت امیر المومنین کے حوالے سے کچھ نہج بلاغہ سے کچھ گفتگو ہو اس کے مطابق. تو ایک جو مطلب میرے ذہن میں آیا تھا وہ وصیت امیر المومنین ہے جو اپنے امام حسن علیہ السلام کو کی تھی، اور یا پھر کوئی اور خطبہ جو ہے مثلا خطبہ قاصیہ جو ہے وہ بھی ہو سکتا ہے، یا مختلف خطبات سے جو ہے وہ اس کے جسے کہہ سکتے ہیں اقتباسات جو ہیں اس کو بھی ڈسکس کیا جا سکتا ہے. لیکن میرا خیال ہے کچھ نہ کچھ جو ہے بالآخر امیر المومنین علیہ السلام کی مناسبت سے ہو تو بہتر ہے. تو ہم جو ہے شب 19 سے لے کے شب 21 تک جو ہے 3 دن خدا نے توفیق دی تو انشاءاللہ اگر آپ لوگوں نے چاہا، اگر آپ لوگ نے اس کو تو پھر اور معاد کے حوالے سے بھی انشاءاللہ کل سے یہ جو آیت کی تفسیر ہے اس کے ساتھ ساتھ جو ہے انشاءاللہ معاد کی کچھ بحث شروع کریں گے، اور اس کے بعد پھر جب شبے آ جائیں گے اور شب 19 سے پھر امام علی علیہ السلام کی سیرت، اور اگر کچھ معاد کے نکات بچ گئے تو دوبارہ اس پہ واپس آ جائیں گے، ورنہ پھر اسی تفسیر کو جو کنٹینیو کریں گے انشاءاللہ. ہمیں یہیں پہ اس دعا کے ساتھ کہ خداوند کریم ہم کو ان ایام میں اور ان شبوں میں قرآن کریم سے زیادہ استفادہ کرنے اور اس کے نور سے اپنے آپ کو اور اپنے معاشروں کو نورانی کرنے کی توفیق عطا فرمائے. واخر دعوانا الحمدللہ رب العالمین.